ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊदु बिल्लाहि मिन شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يدلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه بارك سليما كثيرا كثيرا أما بعد فعن عبد الرحمن بن أبي قراد رضي الله تعالى عنه قال توضأ رسول الله صلى الله تعالى عليه وسلم يوما فجعل أصحابه يتمسهون بوضوئه فقال النبي صلى الله تعالى عليه وسلم ما يحملكم على هذا قالوا حب الله ورسوله فقال النبي صلى الله تعالى عليه وسلم من سره أن يحب الله ورسوله أو يحبه الله ورسوله فليصدق حديثه إذا حدث وليؤدي أمانته إذا أؤتمن وليحسن جوار من جاوره أو كما قال عليه الصلاة والسلام।
ये एक हदीस है हजरत अब्दुर्रहमान इब्न अबी कुराद रजी अल्लाह ताला अन्हु फरमाते हैं कि एक दिन नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने वुजू फरमाया तो हजरात सहाबा रिज़वानुल्लाह ताला अलैहिम अजमईन नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के वुजू के उस पानी को लेकर अपने जिस्मों और चेहरों पर मलने लगे। यतमस्सहून बिवुदूइही, अब इससे मुराद दो मतलब इसके हो सकते हैं। एक तो ये कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम जब वुजू फरमा रहे थे तो आपके आज़ाए मुबारका से जो पानी टपकता था उसको लेकर सहाबा अपने जिस्मों और चेहरों के ऊपर मलने लगे। बुखारी शरीफ के शारह अल्लामा किरमानी रहमतुल्लाह अलैह ने यही मतलब लिया है। और दूसरा मतलब ये हो सकता है कि जिस बर्तन में से पानी लेकर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम वुजू फरमाते थे, इसलिए कि उस ज़माने में ये जैसे हमारे ज़माने में लोटे हैं या नल हैं ऐसा नहीं था। बड़ा बर्तन होता था तशले जैसा, और उसके अंदर पानी होता था, उसको पहले थोड़ा सा झुका कर हथेली में चुल्लू में पानी लेकर ये गट्टों तक हाथों को 3 मर्तबा धो लिया जाता था, फिर अंदर ही हाथ डुबो कर पानी लेकर के उससे वजू किया जाता था। गया उसमें भी नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के हाथ अंदर पड़ते थे और वो पानी जो बच जाता था बर्तन के अंदर, उस बचे हुए पानी को हजरत सहाबा रिज़वानुल्लाह ताला अलैहिम अजमईन लेकर के अपने चेहरों और अपने जिस्मों पर मल लिया करते थे। हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह ने यही मतलब राजह करार दिया है। दोनों मतलब वैसे अल्लामा सिंधी रहमतुल्लाह अलैह फरमाते हैं कि दोनों मतलब हो सकते हैं। बहरहाल जो भी हो, आपके आज़ाए वजू से गिरने वाला पानी हो या उस बर्तन के अंदर वजू के बाद जो बच गया है वो पानी, हमारे हम जो लोटे से वजू करते हैं उसमें जो बच जाता है उसके अंदर तो हाथ नहीं गिरते, उसमें जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में जो मामूल था उसमें हाथ डाल करके लिया जाता था। और हजरत सहाबा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के उस वजू के पानी को ले करके अपने जिस्मों और चेहरों पर मल लिया करते थे, ये सहाबा का आम मामूल था। बुखारी शरीफ में हजरत अबू जुहैफा रदी अल्लाह ताला अन्हु की रिवायत है कि हज्जतुल वदा के मौके पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम मीना से वापसी में मकाम मुहस्सब पर क़याम पज़ीर थे और वहाँ हजरत बिलाल रदी अल्लाह ताला अन्हु नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के लिए वुज़ू का पानी लेकर के आए। आप सल्लल्लाहु अलैहि वसल्लम जब वुज़ू से फारिग हुए तो उस पानी को लेने के लिए सहाबा झपट पड़े और बाकायदा आपस में लड़ पड़ते थे, जिसके हाथ में आ गया आ गया और जिसके हाथ में नहीं आया वो उसके हाथ पर अपना हाथ लगाकर अपने चेहरे और जिस्म पर मलता था। और बुखारी शरीफ ही के अंदर हुदैबिया का वाकया जिक्र किया गया है। हुदैबिया के मौके पर कुरैश की तरफ से बातचीत करने के लिए हजरत उरवा इब्ने मसूद रजी अल्लाह ताला अन्हु, जो उस वक्त तक अभी इस्लाम नहीं लाए थे, कबीले बनू सकीफ के सरदारों में से थे, उन्होंने कुरैश से कहा कि अगर तुम मुझे इजाज़त दो तो मैं जाकर के इनसे बात करूं, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से। उन्होंने कहा ठीक है जाओ। वो गए, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से बातचीत की। वो तो वाकया बड़ा लंबा चौड़ा है, बुखारी शरीफ में 1.5-2 सफ़े की रिवायत मौजूद है। उसका एक हिस्सा ये है कि जब वहाँ से वो वापस आए तो कुरैश के सामने उन्होंने कहा है कुरैश, मैं दुनिया के बड़े बड़े बादशाहों के दरबारों में गया हूँ, कैसर, किसरा, नजाशी, लेकिन किसी भी बादशाह के लोग, उसके मानने वाले, उसके साथ इतना मोहब्बत का और वारफ्तगी का मामला नहीं करते जितना हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के सहाबा आपके साथ मोहब्बत और इश्क का मामला करते हैं। आप बलगम निकालते हैं तो वो बलगम ज़मीन पर नहीं गिरता, वो लोग अपने हाथ में ले लेते हैं और अपने जिस्मों और चेहरों पर मल लेते हैं। आप किसी बात का हुक्म देते हैं तो उसको पूरा करने के लिए उनमें से हर एक आदमी सबकत करता है। आप जब वुजू करते हैं तो आपके चेहरों से, आपके आज़ा से वुजू के गिरने वाले उस पानी को लेने के लिए वो लोग आपस में लड़ते हैं, निगाह जमा कर आपको देखने की जुरत नहीं करते। आप जब कोई बातचीत फरमाते हैं तो सब खामोशी के साथ उसको सुनते हैं। ऐसा मंजर मैंने कहीं नहीं देखा। मैं तो ये बतलाना चाहता हूँ कि हजरत सहाबा रिज़वानुल्लाह ताला अलैहिम अजमईन का नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के साथ मोहब्बत का ऐसा ताल्लुक था कि वो आपके इस वुजू के पानी को भी लेकर अपने चेहरों पर मल लिया करते थे। یہ حدیث نقل کرنے والے صحابی حضرت عبد الرحمن ابن ابی قراد رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک دن ایسا ہوا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے وضو فرمایا اور آپ کے اس وضو کے پانی کو جو آپ کے اعضائے مبارکہ سے ٹپکتا تھا لے کر صحابہ اپنے جسموں اور چہروں پر ملنے لگے۔ اب کیوں ملتے تھے؟ تو سیدھی ساری بات ہے، ہم اور آپ بھی سمجھ رہے ہیں کہ کیوں ملتے تھے، لیکن پھر بھی اب راوی حدیث یوں کہتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے صحابہ کو سوال کیا، ما یحملکم علی ھذا، بھائی تم لوگ ایسا کیوں کرتے ہو؟ دیکھو ایسا وہ کیوں کرتے ہیں، ایک کھلی ہوئی حقیقت تھی جس کو ہر آدمی سمجھ سکتا ہے، حضور صلی اللہ علیہ وسلم بھی سمجھتے تھے، ہم بھی آج جب ان واقعات کو سنتے ہیں تو سمجھتے ہیں، لیکن دراصل نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ان کی تربیت فرمانا چاہتے تھے، ان کو سبق دینا چاہتے تھے، اس لیے آپ نے پہلے ان سے سوال کیا تاکہ ان کی زبانی یہ معلوم ہو کہ وہ ایسا کیوں کرتے ہیں۔ ایک تو ہم کسی کو کوئی کام کرتا ہوا دیکھیں اور ہم اپنے گویا سوچ سے سمجھیں اور طے کریں کہ وہ یہ کام اس لیے کر رہا ہے، اور ایک ہے کہ ہم اس سے پوچھیں تم ایسا کیوں کرتے ہو اور وہ جواب دے، تو وہ جب جواب دے تو بات بالکل کھل کر کے آ جائے گی۔ چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان حضرات سے پوچھا کہ ما یحملکم علی ھذا، تم ایسا کیوں کرتے ہو؟ تو اس کے جواب میں حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین نے عرض کیا، حب اللہ و رسولہ، یہ اللہ کے رسول، ہم تو اللہ اور اس کے رسول کی محبت میں ایسا کرتے ہیں۔ اب دیکھو یہ جو لوگ عربی پڑھے ہوئے ہیں وہ جانتے ہیں کہ عربی زبان، عربی گرامر کے اندر مصدر جو ہوتا ہے اس کی اضافت کبھی فاعل کی طرف کی جاتی ہے، کبھی مفعول کی طرف۔ اب یہاں حب یہ مصدر ہے، اس کی اضافت اللہ اور اس کے رسول کی طرف کی گئی ہے، تو اگر اس سے مفعول مراد لیا جائے تو اس کا مطلب یہ ہے کہ ہم اللہ اور اس کے رسول سے محبت کرتے ہیں اس لیے ایسا کرتے ہیں۔ محبت کرنے والے کون؟ صحابہ۔ اور محبت کس سے کی جا رہی ہے؟ اللہ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم سے۔ وہ ہمیں اللہ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم سے محبت ہے اس لیے ہم ایسا کرتے ہیں۔ اور اگر اس کی اضافت فاعل کی طرف مانی جائے تو اس کا مطلب یہ ہوگا کہ ہم اللہ اور رسول ہم سے محبت کریں اس لیے ہم ایسا کرتے ہیں۔ وہ محبت کرنے والے کون؟ اللہ اور اس کے رسول۔ محبت کس سے ہو؟ ہمارے ساتھ۔ دونوں مطلب ہو سکتے ہیں۔ چونکہ آگے حضور صلی اللہ علیہ وسلم کا جو جواب آ رہا ہے وہ میں سمجھانا چاہتا ہوں، اس لیے مجھے اس کی وضاحت کرنی پڑی۔ تو اب حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم تو عربی زبان کی فصاحت و بلاغت کے اعلیٰ معیار کے اوپر قائم تھے۔ آپ صلی اللہ علیہ وسلم نے اس کے جواب میں فرمایا، جب انہوں نے جواب دے دیا بات واضح ہو گئی۔ اب ہم اردو کے اندر جو ہے ہم اللہ اور اس کے رسول کی محبت ایسا کرتے ہیں، وہاں بھی میں نے جو پہلا مبہم ترجمہ کیا اس میں دونوں مطلب آ سکتے ہیں۔ تو بہرحال اس کے جواب میں حضور صلی اللہ علیہ وسلم نے کیا فرمایا، من سرہ ان یحب اللہ و رسولہ، جس آدمی کو یہ بات پسند ہو، جو آدمی یہ چاہتا ہو کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم سے محبت کرے۔ یا پہلا مطلب کون سا؟ گویا اللہ اور اس کے رسول کو مفعول مانا جائے گا، محبت کرنے والے صحابہ، اور محبت کی جا رہی ہے کس سے؟ اللہ اور اس کے رسول سے۔ اور کون نہیں چاہتا ہوگا اللہ اور اس کے رسول سے محبت کرنے والا؟ ہر مومن اللہ اور اس کے رسول سے محبت کرتا ہے۔ او یحبہ اللہ و رسولہ، یا جو آدمی یہ چاہتا ہو کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم اس کے ساتھ محبت کریں۔ چونکہ صحابہ کے جواب میں دونوں مطلب نکل سکتے تھے، اس لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے یہاں دونوں باتیں ارشاد فرمائی۔ گویا جو آدمی اس بات کو پسند کرتا ہو، جو آدمی یہ چاہتا ہو کہ وہ اللہ تعالیٰ اس کے رسول پاک صلی اللہ علیہ وسلم سے محبت کرے یا اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم اس کے ساتھ محبت کرے. کون مومن نہیں چاہتا ہوگا؟ ہر مومن اللہ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم سے محبت کرتا ہے, اور ہر مومن یہ چاہتا ہے کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم ہم سے محبت کریں. تو اس کو کیا کرنا چاہیے؟ فَلْيَصْدُقْ حَدِيثَهُ اِذَا حَدَّثَهُ, جب بات کرے تو سچی بات کرے. وَلْيُؤَدِّ أَمَانَتَهُ اِذَا اُؤْتُمِنَ, اور جب اس کے پاس کوئی امانت رکھی جائے تو اس امانت کو ادا کرنے کا اہتمام کرے. وَلْيُحْسِنْ جَوَارَ مَنْ جَاوَرَهُ, اور اپنے پڑوسی کے ساتھ اچھا سلوک کرے. ان تینوں جملوں کا مطلب میں ابھی واضح کرتا ہوں, لیکن اس سے پہلے میں یہ بتلانا چاہتا ہوں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرات صحابہ کی کیا تربیت فرمائی؟ حضرات صحابہ کی یہ تربیت فرمائی کہ حضور صلی اللہ علیہ وسلم بھی یہ یقین کے ساتھ جانتے تھے کہ یہ وضو کے گرنے والے اس پانی کو لے کر اپنے چہروں پر ملتے ہیں وہ میری محبت کی وجہ سے, لیکن آپ نے ان کی زبان سے یہ جواب کہلوایا, پوچھا کہ تم ایسا کیوں کرتے ہو. جب انہوں نے یہ جواب دیا تو اب گویا حضور اکرم صلی اللہ علیہ وسلم نے تین باتیں ارشاد فرمائی کہ جو آدمی اللہ اس کے رسول سے محبت کرتا ہو یا یہ چاہتا ہو کہ اللہ اور اس کے رسول سے محبت کریں تو وہ تین کام کریں. گویا اپنے اس جواب کے ذریعے سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے محبت کا اصلی تقاضا بتلایا. اب محبت کی وجہ سے صحابہ پانی لے کر ملتے تھے, ان کو آپ نے روکا تو نہیں, اس لیے کہ جس کو محبت ہوتی ہے نا وہ تو جو ہے نا محبت میں بس ایسا ہوش و حواس کھو دیتا ہے کہ اس کو روکنے کا کوئی سوال ہی نہیں پیدا ہوتا. حضور نے یہ نہیں فرمایا کہ پانی مت لو اور ایسا مت کرو یہ اچھا نہیں ہے, نہیں, کرنے دیا. محبت میں آدمی گویا معذور ہوتا ہے, اور اگر ایسا نہ کرنے دیا جائے تو اور مشکل ہو جاتا ہے مسئلہ. تو گویا کرنے دیا, لیکن آپ نے ان کو سبق دیا, ان کی تربیت فرمائی کہ محبت کا تقاضا وہ نہیں ہے جو تم کرتے ہو, محبت کا تقاضا یہ ہے جو میں کہتا ہوں. وہ کیا ہے؟ یہ تین کام کرو. گویا اللہ کے رسول صلی اللہ علیہ وسلم کی باتوں اور ان کے ارشادات پر عمل کرنا, یہ ہے اصلی تقاضا محبت کا. خالی پانی لے کے مل لو گے تو اس سے وہ تقاضا پورا نہیں ہوگا. گویا آپ صلی اللہ علیہ وسلم نے اس جواب کے ذریعے سے حضرات صحابہ کی بھی تربیت فرمائی, ان کو بھی سبق دیا, اور قیامت تک آنے والی پوری امت محمدیہ کو آپ صلی اللہ علیہ وسلم سبق دے رہے ہیں کہ جو بھی کل اٹھ کر کے دعویٰ کرے گا کہ مجھے اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم سے محبت ہے یا میں یہ چاہتا ہوں کہ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم مجھ سے محبت کریں, تو اس کو بتا رہے ہیں حضور صلی اللہ علیہ وسلم کہ محبت کا تقاضا یہ ہے کہ میرے ارشادات پر کیا کرو, عمل کرو. یہ تو خلاصہ ہے حدیث کا جو میں نے بتلا دیا. اب وہ جو تین باتیں نبی کریم, یہ تو تین باتیں آپ نے نمونے کے طور پر فرمائی, ورنہ کوئی یہی تین کام نہیں. آپ صلی اللہ علیہ وسلم کی تمام ارشادات کو عملی جامہ پہنانا اور اس پر عمل کرنا, یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی محبت کا تقاضا ہے. چنانچہ پہلی بات جو آپ نے فرمائی کیا کہ فَلْيَصْدُقْ حَدِيثَهُ اِذَا حَدَّثَ, جب بات کرے تو سچی بات کرے. سچائی, بات کے اندر سچائی, یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تعلیمات کے اندر بنیادی تعلیم رہے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم جن پاکیزہ اخلاق کی تعلیم دینے کے لیے بھیجے گئے تھے, خود حضور کا ارشاد ہے, بُعِثْتُ لِأُتَمِّمَ مَكَارِمَ الْأَخْلَاقِ, میں اس لیے بھیجا گیا ہوں کہ اعلیٰ اور عمدہ اخلاق کو پائے تکمیل تک پہنچاؤں. تو جن اعلیٰ اخلاق کی آپ صلی اللہ علیہ وسلم تعلیم دیتے تھے ان میں سے ایک کیا ہے؟ سچائی. اور یہ آپ کی ایسی تعلیم تھی جس کو آپ کے دشمن بھی تسلیم کرتے تھے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے دنیا کے حکمرانوں اور بادشاہوں کے نام دعوت اسلام کے جب خطوط لکھے تو ایک خط آپ نے قیصر روم کے نام بھی لکھا. روم کا بادشاہ, اس کا لقب تھا قیصر, نام اس کا ہرقل تھا, اس کے نام بھی خط لکھا. آپ صلی اللہ علیہ وسلم کا یہ نامہ مبارک جب قیصر کے پاس پہنچا ہے, حضرت دہیہ ابن خلیفہ قلبی رضی اللہ تعالیٰ عنہ صحابی ہیں, وہ اس خط کو لے کر کے گئے تھے. انہوں نے یہ خط جو ہے بسرا کے حاکم کے حوالے کیا. اس زمانے میں دستور تھا کہ بڑا بادشاہ اس کے پاس اگر کوئی خط بھیجا جاتا ہے تو خط لے کر کے جانے والا الچی براہ راست بادشاہ بڑے بادشاہ سے ملاقات کر سکتا نہیں تھا, بلکہ اس کے ماتحت جو نیچے کے حکمران ہوتے تھے ان سے ملتا, ان سے وہ خط دیتا, اور وہ حکمران وہ خط بڑے بادشاہ تک پہنچا دی. چنانچہ حضرت دہیہ ابن خلیفہ قلبی رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ علیہ وسلم کا نامہ مبارک لے کر کے گئے تھے, انہوں نے بسرا, یہ شام کا ایک علاقہ ہے, اس زمانے پورا ملک شام جو تھا وہ قیصر کے ماتحت تھا, یہ بسرا کے حاکم کے حوالے کیا اور بسرا کے حاکم نے وہ خط قیصر تک پہنچایا. اس زمانے میں قیصر, آپ صلی اللہ علیہ وسلم کا نامہ مبارک جب اس کے پاس پہنچایا گیا تو وہ یروشلم آیا ہوا تھا بیت المقدس کی زیارت کے لیے. دراصل اس کی جنگ ہوتی رہتی تھی فارس کے بادشاہ کسرا کے ساتھ. اس سے پہلے فارس کے بادشاہ نے جو ہے لڑائی کر کے حملہ کر کے بڑا علاقہ شام وغیرہ کا لے لیا تھا. بعد میں پھر اس نے منت مانی تھی کہ اگر اللہ تعالیٰ دوبارہ یہ علاقہ میرا واپس کر دیں تو جو ہے میں پیدل بیت المقدس کی زیارت کروں گا. چنانچہ اس نے پھر تیاریاں کی اور مقابلہ کیا اور اللہ تعالیٰ نے اس کا علاقہ اس کو واپس کیا. قرآن پاک میں بھی سورہ روم میں اللہ تبارک تعالیٰ نے اس کی بشارت سنائی تھی. واقعہ لمبا ہے, اس تفصیل میں میں جانا نہیں چاہتا. تو بہرحال کہنے کا حاصل یہ ہے کہ وہ اس زمانے میں وہاں آیا ہوا تھا یروشلم, اور اسی زمانے میں یہ خط نبی کریم صلی اللہ علیہ وسلم کا اس کے پاس پہنچایا گیا. جب یہ خط اس کو پہنچایا گیا اور اس کو بتایا گیا کہ یہ خط ایک ایسی شخصیت کی طرف سے بھیجا گیا ہے جو اپنے آپ کو اللہ کا رسول کہتے ہیں, تو یہ قیصر روم جو تھا اس زمانے میں ہرقل, وہ عیسائی دین کا ماننے والا تھا, نصرانی تھا. اور اس زمانے میں دین عیسوی کے اندر دو بہت بڑے عالم تھے, خود یہ قیصر اور دوسرا ان کا جو مذہبی پیشوا تھا اس قف الاساقفہ جس کا نام زغاتر تھا, وہ بھی ایک بہت بڑا عالم, دونوں بہت بڑے عالم تھے دین عیسوی کے. اگلی آسمانی کتابیں اور ان میں نبی آخر الزمان کے متعلق جو خبریں بتائی گئی تھی, پیشین گوئیاں کی گئی تھی, اس سے بخوبی واقف تھا. تو جب اس کو یہ بتایا گیا ایک ایسے شخص کی طرف سے یہ بھیجا گیا ہے جو اپنے آپ کو اللہ کا نبی کہتے ہیں, تو اس خط کو کھول کر پڑھنے سے پہلے اس نے ضرورت محسوس کی کہ یہ معلوم ہونا چاہیے کہ یہ شخصیت, یہ جو بھیجنے والے ہیں ان کے حالات معلوم کروں گے. اس نے اپنے آدمیوں سے پوچھا کہ یہ جس علاقے کے رہنے والے ہیں اس علاقے کے کچھ لوگ مل جائیں گے؟ تو اس کے آدمیوں نے بتایا ہاں, وہاں جو ہے عرب سے تجارت کی غرض سے قافلے یہاں ملک شام میں آتے رہتے ہیں, ہم دیکھتے ہیں کوئی قافلہ آیا ہو تو اس کو آپ کی خدمت میں حاضر کر دیتے ہیں. اتفاق کی بات کہ اس زمانے میں ابو سفیان رضی اللہ تعالیٰ عنہ جو اس وقت تک ابھی اسلام لائے نہیں تھے بلکہ مشرکین مکہ کے بڑے سردار وہی تھے, حزب مخالف گویا اپوزیشن پارٹی کے لیڈر وہی تھے, تو نہ ہے کہ نہیں وہی جو حضور صلی اللہ علیہ وسلم کے پکے دشمن, وہی قافلہ لے کر کے آئے ہوئے تھے. تو قیصر کے آدمیوں نے کہا کہ ہاں وہ قافلہ لا کر کے پیش کر دیا کہ یہ لوگ ہیں وہاں سے آئے ہیں. تو قیصر نے اپنے ترجمان کے ذریعے سے, دوبھاشیے کے ذریعے سے پہلا تو سوال ان لوگوں سے یوں کیا کہ بھائی تمہارے اندر کون آدمی سب سے زیادہ قریبی رشتہ دار ہے ان کا, یعنی حضور صلی اللہ علیہ وسلم کا. اتفاق کی بات کہ ابو سفیان ہی سب سے قریبی رشتہ دار تھے. ابو سفیان نے کہا میں, تو ابو قیصر نے ان کو آگے بٹھایا اور دوسرے قافلے والوں کو پیچھے بٹھایا اور اپنے ترجمان کے ذریعے سے قافلے والوں سے یوں کہا کہ دیکھو میں ان سے کچھ سوالات کروں گا, اس کا جواب دینے میں اگر یہ جھوٹ سے کام لیں تو تم مجھے بتلا دینا. ابو سفیان کہتے ہیں. بخاری شریف میں روایت ہے, پہلے ہی باب میں وہ روایت موجود ہے ابن عباس رضی اللہ تعالیٰ عنہما کی, کہ ابو سفیان کہتے ہیں مجھے اس بات کا یقین تھا کہ اگر میں کوئی جھوٹ بولتا تو برسر دربار میرے ساتھیوں میں سے کوئی بھی یہ نہیں کہے گا کہ اس نے غلط کہا, لیکن جب ہم مکہ واپس لوٹیں گے تو وہاں جا کر کے چرچا کریں گے کہ وہاں بادشاہ نے جو ہے پوچھا تھا سوال, اس کا اس نے جھوٹا جواب دیا اور میری طرف جھوٹ کی نسبت ہوگی اور میں اس کو پسند نہیں کرتا. دیکھو ایک کافر جو کفر اور شرک کی غلاظتوں کے اندر ملوث ہے وہ بھی جھوٹ کی نسبت اپنی طرف پسند نہیں کرتا ہے. خیر تو بہرحال یہ سوالات کے جوابات دیے, 10 سوال کیے اس کے جوابات دیے, اور ہر جواب سے قیصر نے یہ نتیجہ نکالا کہ یہ سچے نبی ہیں. اس کے اندر سارا اس کا تفسیرہ موجود ہے حدیث کے اندر. بس اخیر میں ان سب باتوں کے ہو چکنے کے بعد جو میں جو کہنا چاہتا ہوں یہ ہے کہ قیصر نے ابو سفیان سے سوال کیا ماذا یامرکم, کہ یہ نبی آپ کو کس چیز کا حکم دیتے ہیں, تو اس کے جواب میں ابو سفیان نے کہا یامرونا بالصلاۃ والزکاۃ والصدق والعفاف والصلۃ, یہ نبی ہم کو حکم دیتے ہیں نماز کا, زکوٰۃ کا, سچ بولنے کا, پاک دامنی کا, اور رشتہ داروں کے ساتھ بھلائی کا سلوک کرنے کا. 5 باتیں بتلائی. میں یہ عرض کرنا چاہتا ہوں کہ آپ کے ایک بہت بڑے دشمن نے اس زمانے کے سب سے بڑے بادشاہ کے سامنے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تعلیمات کا جو خلاصہ پیش کیا اس میں جن 5 چیزوں کا تذکرہ کیا اس میں کہ کیا ہے, صدق ہے, سچائی. یہ سچائی جو ہے آپ کی تعلیمات کے اندر بڑی بنیادی حیثیت رکھتی ہے. بخاری شریف میں حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا علیکم بالصدق فإن الصدق يهدي إلى البر وإن البر يهدي إلى الجنة, تم لوگ سچائی کو لازم پکڑو. کیوں؟ اس لیے کہ سچ بر, بر کہتے ہیں ہر نیکی کو, سچائی نیکی کے راستے کی طرف تم کو لے جائے گی اور نیکی تم کو جنت میں پہنچائے گی. دیکھو یہاں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ایک عجیب و غریب بات ارشاد فرمائی, گویا آپ نیکیوں کو حاصل کرنا چاہتے ہیں تو نیکیوں کو حاصل کرنے کے لیے آپ پہلے سچائی کو اختیار کر لیجیے. یہ گویا آپ کو ماسٹر کی بتلا دی نبی کریم صلی اللہ علیہ وسلم نے. بہت سے لوگ وہ ہوتے ہیں جو اپنی اصلاح کرنا چاہتے ہیں, اپنا حال درست کرنا چاہتے ہیں, اور درست کرنے کے اندر پھر ظاہر ہے بیک وقت ساری خوبیاں اپنے اندر پیدا کرنا مشکل ہے, ایک ایک کر کے حاصل کرتا ہے آدمی. تو گویا حضور صلی اللہ علیہ وسلم اپنے اس ارشاد کے ذریعے سے بتلانا چاہتے ہیں کہ اگر سچائی اختیار کر لو گے تو اس کی برکت سے اللہ تعالیٰ باقی ساری نیکیوں پر عمل کرنا کیا کر دیں گے, آسان, اور یہ نیکیاں آپ کو جنت میں لے جائیں گی. چنانچہ اسی حدیث میں آگے یہ وَإِيَّاكُمْ وَالْكِذْبَ, اور تم جھوٹ سے بچو, فَإِنَّ الْكِذْبَ يَهْدِي إِلَى الْفُجُورِ وَإِنَّ الْفُجُورَ يَهْدِي إِلَى النَّارِ, اور جھوٹ سے بچو اس لیے کہ جھوٹ یہ گناہ کے راستے پر ڈالتا ہے آدمی کو, اور گناہ جو ہے آدمی کو جہنم میں پہنچاتا. سارے خرابیوں کی جڑ کون ہے؟ جھوٹ. چنانچہ نبی کریم صلی اللہ علیہ وسلم کی جو تربیت کا انداز ہے اس سے بھی اس کا پتہ چلتا ہے. یہاں تو یہ بتلا ہی دیا آپ نے. ایک موقع پر ایک آدمی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں حاضر ہوا اور عرض کیا کہ اللہ کے رسول مجھ میں بہت ساری خرابیاں ہیں, میں زنا کرتا ہوں, چوری کرتا ہوں, شراب پیتا ہوں, جھوٹ بولتا ہوں. 4 باتیں اس نے بتلائی. اب یہ چاروں کی چاروں بیک وقت میرے لیے چھوڑنا مشکل ہے, یعنی ایک ساتھ میں ان کو چھوڑ سکتا نہیں ہوں, ایک ایک کر کے چھوڑوں گا. اب آپ مجھے بتلائیے کہ میں پہلے کس کو چھوڑوں, अब देखो आपके सामने मैं सवाल करता हूँ कि हमसे अगर इस तरह का पूछा जाता तो हम तो इन चारों में सबसे पहले या तो जिना को छोड़ने की बात करते, या चोरी को छोड़ने की बात करते, या शराब को, झूठ को तो हम बीच में लाते ही नहीं। हमारी निगाहों में तो गोया वो बहुत हल्की चीज है, समझ आया कि नहीं। लेकिन कुर्बान जाइए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की तरबियत पर कि आपने उसको यूं कहा झूठ छोड़ दो। उसमें एक तो जो झूठ छोड़ने से जो फायदा हो जाए वो तो है सामने, साथ में ये कि सामने वाला यूं समझता है ये तो बहुत आसान बात बतलाई, इसलिए फौरन एक्सेप्ट कर लेगा, उसको कबूल कर लेगा। चुनांचे जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया झूठ छोड़ दो, उसने कहा छोड़ दो। जमाने के लोग अपने वादे के पक्के हुआ करते थे, चुनांचे उसने वादा कर लिया कि झूठ छोड़ देता हूँ। अब हो गई बात। अब बाद में जब शराब पीने का ख्याल आया, उसने सोचा कि शराब पीऊंगा और बाद में मुझे पूछा जाएगा कि तूने शराब पी, तो चूंकि मैंने तय कर लिया है कि झूठ बोलना नहीं है, इसलिए मैं कहूंगा कि हाँ पी, तो मुझ पर सजा जारी होगी शराब की, इसलिए शराब नहीं पी। जीना करने के लिए तबीयत आमादा हुई तो उसने सोचा कि अगर मैं जीना करूंगा और बाद में मुझसे पूछा जाएगा कि तूने जीना किया, तो ला महला मैं जवाब में कहूंगा किया, तो जो जीना की सजा है वो मुझ पर जारी की जाएगी। और चोरी का ख्याल आया तो चोरी के मुतालिक सोचा कि चोरी अगर करूंगा और मुझसे पूछा जाएगा तूने की, तो तुमके मैंने वादा किया है, तय किया है कि झूठ बोलना नहीं है, तो मैं इकरार कहूंगा की, तो हाथ काटा जाएगा। तो गोया एक झूठ क्या छूटा, सारे गुनाह छूट गए। वो नबी करीम सलाह, तो वाकया ये हमें बड़ी आजकल हमारे बच्चों की तरबियत के मामले में हम लोग जो हैं बच्चों के झूठ को बड़ी अहमियत नहीं देते, हालांकि बचपन ही से बच्चे की तरबियत इस अंदाज से होनी चाहिए कि उसके अंदर झूठ की आदत तो आने ही ना पावे। ये सब सारे गुनाहों की जड़ है, जैसा कि अभी मैंने अर्ज किया आपके सामने, बचपन से उनमें सच्ची बोलने की आदत डालो तो देखो सारी खूबियां खुद ब खुद पैदा हो जाएगी। हमारे एक बुजुर्ग थे हजरत कारी अमीर हसन साहब नवर अल्लाह उमर पदहु, शेख उल हदीस हजरत मौलाना मोहम्मद ज़करिया साहब रहमतुल्लाह अलैह के बड़े खुलफा में से, हजरत मौलाना शाह बराउल हक साहब हरदोई रहमतुल्लाह अलैह के यहाँ मदरसे में 60 साल उन्होंने खिदमत दी, बड़े सीधे सादे और बड़े अजीब। तो वो फरमाया करते थे कि बचपन में, क्योंकि हदीस में आता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब कोई आदमी झूठ बोलता है तो उसके मुंह से बदबू निकलती है, वो रहमत का फरिश्ता एक मील दूर चला जाता है, वो बदबू दूर तक जाती है। तो कहा हमारे बचपन में जो है ना हमारे बड़े लोग हमको कहा करते थे देखो बेटा झूठ मत बोलियो, झूठ बोलोगे तो मुंह से बदबू आएगी। तो कहा हम बच्चे आपस में एक दूसरे को जरा मेरे मुंह देखो बदबू आती है कि नहीं आती समझाया कि नहीं। तो यहाँ और वाकया बदबू तो आती है, जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया तो आती है, हमें उसका एहसास न हो तो हमारी नाक जो है नज़ले की वजह से, गुनाहों के नज़ले की वजह से ख़राब हो गई है, तो उसका क्या इलाज है। तो बहरहाल ये जो है ना झूठ बड़ी ख़तरनाक चीज़, तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने सच्चाई, और सच्चाई का इतना एहतमाम, अबू दाऊद शरीफ के अंदर है एक मरतबा एक औरत ने अपने बच्चे को, वो दूर था बच्चा, उसको बुलाना चाहती थी, बेटा इधर आओ मैं तुम्हें कुछ देती हूँ। औरतें आमतौर पर बच्चों को इस तरह फुसलाने के लिए बातें ऐसी बातें कह देती है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये सुना तो औरत अपने बच्चे को बुलाने के लिए कह रहे बेटा आओ इधर, तुझे हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस औरत को पूछा कि तू जो यूँ कह रही है अपने बच्चे को कि तू इधर आ मैं तुझे कुछ देती हूँ, क्या वाकईतन तेरे दिल में ये है कि वो आएगा तो कुछ देगी? उसने अर्ज किया कि जी हाँ अल्लाह के रसूल, मेरे पास खजूर का एक दाना है, वो जब आएगा तो मैं उसको दूंगी, ये मैंने नीयत की है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया अगर ऐसा न होता तो तेरे नामा आमाल में एक झूठ लिखा जाता। मैं ये वाकया इसलिए अर्ज करना चाहता हूँ कि हम लोग अपनी बातचीत में بہت سی مرتبہ اپنی غفلت اور بے احتیاطی کی وجہ سے ایسے جملے بول دیتے ہیں. ہمارے ماضی قریب کے اکابر میں سے حضرت مولانا سید محمد بدر عالم صاحب رحمۃ اللہ علیہ میرٹھی، جو ہمارے ڈابیل مدرسے کے اندر 17 سال انہوں نے خدمت کی ہے، علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ کی درس بخاری کو ضبط کیا، فیض الباری کے نام سے 4 جلدوں میں چھپ چکا ہے. تو وہ جو ہے ان کے صاحبزادے تھے حضرت مولانا آفتاب عالم صاحب رحمۃ اللہ علیہ. حضرت مولانا سید بدر عالم صاحب رحمۃ اللہ علیہ بعد میں آخری عمر میں ہجرت کر کے مدینہ منورہ تشریف لے آئے تھے، اصل تو رہنے والے میرٹھ کے، بعد میں ڈابیل میں 17 سال، پھر بعد میں وہ ہجرت کر کے پاکستان چلے گئے تھے، کراچی رہتے تھے، اور وہاں سے پھر وہ ہجرت کر کے مدینہ منورہ گئے تھے. تو ان کے صاحبزادے مولانا آفتاب عالم صاحب ایک مرتبہ ڈابیل تشریف لائے تھے. بڑے عجیب و غریب واقعات حضرت مولانا بدر عالم صاحب رحمۃ اللہ علیہ کی انہوں نے سنائے. تو اس میں ایک بات یہ سنائی کہ آخر میں وہ حضرت خود لکھ نہیں پاتے تھے، تو خطوط کے جوابات حضرت مجھ سے لکھواتے تھے. کہ ایک مرتبہ حضرت کے ملنے والے ایک جو ہے مرید کا خط آیا، اس نے اپنے خط میں اطلاع دی تھی اپنے کسی عزیز والدہ یا بیوی، مجھے یاد نہیں رہا، اس کے انتقال کی خبر دی تھی. حضرت جواب لکھوا رہے ہیں، یہ لکھ رہے ہیں مولانا آفتاب صاحب جو واقعہ مجھے ہمارے ان سے براہ راست تو میں نے سنا ہے. وہ کہنے لگے کہ لکھوایا، حضرت نے کہا بھائی تمہارا خط ملا، تمہاری والدہ کی جو ہے انتقال کی خبر پڑھی اور بہت دکھ ہوا، یہ لکھوایا. پھر کہا، مجھے کہا والد صاحب نے ذرا ٹھہر جاؤ، آنکھیں بند کر کے گردن جھکا لی تھوڑی دیر، پھر کہا ٹھیک ہے آگے لکھوانا شروع کیا. تو کہا میں نے پوچھا حضرت یہ آپ نے کیوں روک دیا تھا بیچ میں؟ تو کہا میں نے ایک جملہ لکھوایا ہے کہ بہت دکھ ہوا. تو میں مجھے خیال آیا کہ ان کی یہ خبر سن کر کے دکھ کی جو کیفیت ہوئی تھی کیا وہ اتنی تھی جس کو میں بہت دکھ ہوا سے تعبیر کر سکتا ہوں، نہیں تو جھوٹ ہو جائے گا. یہ ہے ہمارے اکابر کا حال سچائی کے معاملے کے اندر. تو بہرحال فلیصدق حدیثہ اذا حدث، حدیث کے اندر آتا ہے جھوٹ، یہ تو نفاق کی علامت بتائی گئی. آیت المنافق ثلاثن اذا حدث کذب و اذا وعد اخلف و اذا تمنا خان، اور ایک روایت میں وان صلی و صام و زام انه مسلم. یہ ایک منافق کی علامتیں 3 ہیں، جب بات کرتا ہے تو جھوٹ بولتا ہے، جب وعدہ کرتا ہے تو وعدہ خلافی کرتا ہے، اور جب اس کے پاس امانت رکھی جاتی ہے تو امانت میں خیانت کرتا ہے. اور ایک روایت میں آگے یہ جملہ بھی ہے، چاہے وہ نماز پڑھتا ہو اور روزہ رکھتا ہو اور یوں سمجھتا ہو کہ میں مسلمان ہوں. تو بہرحال یہ جھوٹ کو نفاق کی علامت قرار دیا گیا ہے. تو یہاں حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے پہلا جو ارشاد فرمایا فلیصدق حدیثہ اذا حدث، جب بات کرے تو سچ بولے. دوسری بات ارشاد فرمائی ولیؤدی امانتہ اذا تمنا، اس کے پاس جب امانت رکھی جائے تو اس امانت کو ادا کرنے کا اہتمام کرے. امانت کا مطلب کیا ہے؟ امانت کا ایک مطلب تو وہ ہے جو ہم اور آپ عام طور پر بول چال کے اندر مراد لیتے ہیں، کہ کسی نے کسی کے پاس کوئی قیمتی چیز رکھ دی حفاظت کے لیے. آپ کہیں سفر میں جا رہے ہیں، آپ کے گھر میں زیورات کا ڈبا ہے، آپ کو اندیشہ ہے کہ ہماری غیر حاضری میں گھر بند ہے، کہیں چور گھس کر کے چوری نہ کر جائیں، کسی کے حوالے کیا گیا بھائی ہم سفر میں جا رہے ہیں، آپ کے پاس رکھو امانت کے طور پر، جب واپس آئیں گے تو آپ سے لے لیں گے. اس کو امانت، یہ تو عام طور پر یہی مطلب ہم سمجھتے ہیں، لیکن قرآن اور حدیث کی اصطلاح میں لفظ امانت جب بولا جاتا ہے تو اس کا مطلب یہ ہوتا ہے کہ ہر وہ چیز جس میں سامنے والے نے آپ کے اوپر اعتماد کیا ہو. کسی بھی کام کے سلسلے میں آپ پر اعتماد اور بھروسہ کیا جائے تو وہ کیا ہے؟ امانت ہے. مثلا آپ کو کسی کمپنی میں آپ کو ملازم رکھ دیا گیا، کمپنی کی ذمہ داری آپ کو سونپی گئی، اس کا مینیجر بنا دیا گیا، ضرورت تھی ان کو اچھا مینیجر کی، آپ کے اندر وہ ساری صلاحیتیں تھیں، وہ پڑھائی ضروری ہے وہ پڑھے ہوئے تھے، سرٹیفکیٹ بھی تھے، आपको मैनेजर बना दिया, अब कंपनी चलाने की जिम्मेदारी आपको, और अब आपकी तनख्वाह मुकर्रर की गई, आपको कंपनी की तरफ से बहुत सारी फैसिलिटियाँ भी दी गई है, और दफ्तर दिया गया, दफ्तर के अंदर फ़ोन है, गाड़ी आपको दी गई, ये सारी चीज़ें दी गई। काय के लिए दफ्तर में फ़ोन काय के लिए दिया गया? ताकि आप दफ्तरी ज़रूरतों को उससे पूरा करें। आपको जो है कागजात कलम दिया गया, सारी चीज़ें दी गई हैं, तो अब और आपको ड्यूटी हवाले कर दी गई। अब उसके बाद आप पर कोई निगरान मुकर्रर नहीं किया कंपनी के मालिकों ने कि आप अपनी ड्यूटी पूरी कर रहे हैं या नहीं, बल्कि आप पर भरोसा कर लिया गया कि आप अपना काम अपनी अमानतदारी से पूरा करें, यही है अमानत। अब अगर इसमें अब फ़ोन है, फ़ोन ऑफिस में जो दिया गया है वो इसलिए दिया गया है कि आप सर ये कंपनी के कामों के लिए उसको इस्तेमाल करें। अब अगर आप उसको अपनी ज़ाती ज़रूरत में इस्तेमाल करते, अगर कंपनी के लिए दिया गया है, ज़ाती ज़रूरत के लिए नहीं दिया गया, और आप अपनी ज़ाती ज़रूरत का एक फ़ोन भी करेंगे, तो वो क्या समझा जाएगा? खयानत की जाएगी। हमारे अकाबिर के यहाँ गोया इतना ज़्यादा अहतमाम था, हज़रत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह ने आप बीती के अंदर लिखा है कि एक मरतबा हज़रत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह के पास एक आदमी एक कालीन लेकर के आया, हजरत आपकी खिदमत में हदीयतन पेश करता हूँ, आप इस पर बैठ करके हदीस का दर्स दें। हजरत ने कहा भाई हदीस के लिए तो आप मदरसे वालों को दे दो, मदरसे वाले दरसगाह में बिछाएंगे, उस पर बैठ कर असातिदा हदीस का दर्स देंगे। चुनांचे पेश कर दिया वहाँ मदरसे में, वहाँ बिछा दिया गया जहाँ हदीस पढ़ने के पढ़ाने वाले असातिदा पढ़ाते। हजरत मौलाना खलील अहमद साहब रहमतुल्लाह अलैह के मुतालिक लिखा है कि दरस के दौरान अगर कोई आदमी आपका मिलने वाला आता था, तो जब तक दरस मुकम्मल ना हो जाता वहाँ तक आप उसके साथ कोई बातचीत नहीं करते थे, और फिर दरस मुकम्मल होने के बाद उस कालीन से हट कर नीचे आ जाते थे, और वो कह भाई हजर बैठे रहो बैठे रहो, कहने ये कालीन मदरसे वालों ने मुझे हदीस पढ़ाने के लिए दिया है, अपने दोस्तों के साथ बातचीत करने के लिए नहीं दिया। वहाँ एक और उस्ताद थे जो उनके वहाँ नाजिम मतबख थे मदरसे के, उनके मुतालिक हज़रत शेख ने लिखा है कि मतबख के अंदर नाजिम थे, लेकिन अगर चूँकि जिम्मेदारी है मतबख के नाजिम की खाना कैसा पका है, तो खाना खुद नहीं चखते थे, किसी तालिम इल्मों को बुला करके चखवाते थे। और हमारे हज़रत मुफ्ती साहब रहमतुल्लाह ने उन्हीं का वाकया बयान किया कि उनका बेटा जो है उसको मदरसे वालों ने मतबख के अंदर जो है मुलाजिम के तौर पर रखा था, वो अपनी ड्यूटी की अदायगी में कोताही करता था, तो बाप ने खुद दफ्तर के अंदर जो है रिपोर्ट पेश की कि ये अपनी ड्यूटी पूरी पूरी अदा नहीं करता, कमर करता है। दफ्तर वालों ने उसको जो है माजूल कर दिया, निकाल दिया, तो घबरा करके अब्बा को कहता है आपने मुझे निकलवा दिया, आपके सर पड़ूंगा का पढ़ तू तो पहले से ही पढ़ा हुआ है, लेकिन तेरे पेट में हराम का गिजा मैं नहीं जाने दूंगा। तो बहरहाल हजरत मौलाना जो है मजहर साहब नानोती रहमतुल्लाह अलैह के मुतालिक लिखा है कि वो उनकी किताब के अंदर एक बाकायदा पर्चा कोरा कागज रहता था, जब सबक के दौरान कोई आदमी आता तो एक तो कोई मसला पूछने के लिए आता, तो मसला बतलाने का वो काम भी उनको सौंपा गया था, वो तो बतला देते थे, लेकिन कोई आदमी जाती मुलाकात के लिए आता तो वो उनके साथ बात शुरू करते, घड़ी देख करके वक्त लिख लेते थे, और जब बात पूरी होती थी वो वक्त भी लिख लेते थे, और पूरे महीने के ये सारे मिनटें जमा करके अगर आधे दिन से कम है तो अपने आधे दिन की तनख्वाह वो कटवा देते थे, और अगर आधे दिन से ज़्यादा है तो पूरे दिन की तनख्वाह कटवाते थे। ये अमानतदारी वही अमानत हुईदा तो मैं, और हमारे बुजुर्गों ने कहा है कि ये आज़ा ये जिस्म ये भी अल्लाह ताला ने हमको अमानत के तौर पर दिया है, आँखें अल्लाह की अमानत हैं, जबान अल्लाह की अमानत है, कान अल्लाह की अमानत हैं, हाथ अल्लाह की अमानत है, इन आज़ा को वहीं इस्तेमाल करना है जहाँ इस्तेमाल करने की अल्लाह ताला ने इजाज़त दी और हुक्म दिया है, जहाँ इस्तेमाल करने से मना किया है वहां अगर इस्तेमाल करेंगे तो वो क्या हो जाएगी, आंख। आंख के मुतालिक हुक्म दिया नामहरमों को मत देखो, अजनबी औरतों को मत देखो, अगर देखोगे तो ये क्या होगी, ख्यानत। कुरान कहता है यालमु खाइनतल आयुन हुवा तुफ्फिस सुदूर, अल्लाह ताला आंखों की खयानत को जानते। मालूम हुआ, बल्कि उलमा फरमाते हैं कि पूरी शरीयत जो है क्या है, अमानत। इन्ना अरदना अमानत अला समावाति वल अर्द वल जिबाल फअबैना यहमिलनहा वअशफक़ना मिनहा। ये शरीयत मुतहरा के अहकाम अल्लाह तबरक तआला ने पेश किए थे आसमानों पर, जमीन पर, पहाड़ों पर, ये सारी मखलूक, कहा हमसे ये हमारे बस की चीज़ नहीं है। और हमला अल इंसान, इंसान को ने उसको कबूल कर लिया। तो बहरहाल पूरी शरीयत के अहकाम, उलमा ने लिखा है कि ये जनाबत का गुसल ये भी अमानत है। किसी को गुसल की आदत हो गई तो जाहिर है वहाँ कोई देखने तो नहीं आया ना, इसको गुसल की आदत हुई, वो और अल्लाह दो ही जानते हैं। वो अगर उसके ऊपर अमल करेगा तो अल्लाह को इल्म में आएगा, वरना अगर वो नहीं करता गुसल किसी दूसरे को तो पता नहीं चलता। ये अमानत, कहने का हासिल ये हुआ कि शरीयत का हर हर हुक्म अमानत है। अपने बीवी बच्चों के साथ जो है शरीयत के हुक्म के मुताबिक पेश आना, बीवी के हुकूक को अदा करना, बच्चों के हुकूक को अदा करना, रिश्तेदारों के हुकूक को अदा करना, पड़ोसियों के हुकूक को अदा करना, ये सब अमानत है। अगर इसमें ज़रा भी कमी आएगी तो ये क्या हो जाएगी, खयानत हो जाएगी। वलियाद अमानत हो इज़ा तुमेना, जब उसके पास अमानत रखी जाए तो उसको अदा करने का है, पूरी शरीयत इसमें आ जाती है। और तीसरी बात फरमाई वलियासिन जवार अमन जावर हो, अपने पड़ोसी के साथ अच्छा सलूक करे। पड़ोसी के साथ अच्छा सलूक करना, इसकी भी बड़ी ताकीद है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं कि हजरत जिब्रील मुझे बराबर पड़ोसी के साथ अच्छा सलूक करने की ताकीद करते रहे, यहाँ तक कि मुझे ख्याल आया कि शायद वो उसको वारिस बना देंगे। पड़ोसी, पड़ोसी यानी होया, बाद रिवायतों में आता है कि पड़ोसी तीन तरह के हैं। एक पड़ोसी वो है जिसका एक हक है फकत, गैर मुस्लिम पड़ोसी, उस पर उसका हम पर पड़ोस का हक है फकत। दूसरा वो पड़ोसी जिसके दो हक हैं, मुसलमान पड़ोसी, पड़ोस का हक और इस्लाम का हक। और तीसरा पड़ोसी वो है जिसके तीन हक हैं, जो मुसलमान भी है, रिश्तेदार भी है, पड़ोस का हक भी है, इस्लाम का हक भी है और रिश्तेदारी का हक भी है। जो जो ये नस्बतें बढ़ती जाएगी, हुकूक बढ़ते जाएंगे और उसका लिहाज, कोई दुश्मन भी आपका पड़ोसी पड़ोसी है, उसके साथ उसने सुलूक की शरीयत ने हमें ताकीद फरमाई। और पड़ोस कहाँ तक, तो हजरत आयशा रदी अल्लाह तआला अन्हा से मनकूल है कि 40 घर तक पड़ोस कहलाता है। अब ये 40 घर कहाँ, तो उसकी तशरीह में उलमा बात तो फरमाते हैं हर तरफ, इस तरफ 10 घर, इस तरफ 10, और बात कहते हैं हर तरफ 40 40। तो बहरहाल पड़ोसी के बड़े हुकूक बतलाए हैं। क्या हुकूक हैं, हजरत मुआविया इब्ने हैदा रदी अल्लाह तआला अन्हु की रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि पड़ोसी का हक एक तो ये है कि अगर वो बीमार हो जाए तो आप उसकी इयादत करें, दूसरा हक ये है कि अगर उसका इंतकाल हो जाए तो आप उसके जनाजे में शिरकत करें, तीसरा हक ये है कि अगर वो आपके पास कर्ज मांगे तो आप उसको कर्ज दें, चौथा हक ये है कि अगर उसके अंदर कोई ऐब हो तो आप उसका ऐब छुपावें, लोगों के सामने उसका इजहार न करें। अगर किसी को नुकसान नहीं होता है, अगर किसी को नुकसान पहुंचता है और उसको नुकसान से बचाने के लिए कहें तो उस नीयत पर मौकूफ़ है सब। और जो चौथा बतलाया था, पांचवा हक ये है कि अगर उसको कोई खुशी पहुंचे तो आप उसको मुबारकबाद दीजिए, छठा हक ये है कि अगर कोई मुसीबत पहुंचे तो आप उसकी तसल्ली दीजिए, ताज़ियत कीजिए, और सातवां हक ये है कि अपने मकान की दीवार को उससे ऊंची न करें ताकि उसकी हवा बंद हो जाए, रोशनी बंद हो जाए। और कौन सा नंबर आया, सातवां हक ये है कि आठवां हक ये है कि अपनी हंडिया की खुशबू उसको पहुँचे पहुंचने ना दें, पहुंचे तो फिर अब उसमें से कुछ उसको दें। आपके यहाँ खाना पक रहा है और कुकर में सीटी बजी और उसकी खुशबू पड़ोस के तक पहुंच गई, तो आपको पड़ोसी को भी कुछ देना है। हज़रत अबू ज़र ग़फ़ारी रज़ी अल्लाह तआला ने फरमाते हैं, मेरे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने मुझे ताकीद की कि जब शोरबा पकाओ तो पानी ज़्यादा डाल दो ताकि तुम पड़ोसियों की खबर ले सको। पानी ज़्यादा डालेंगे तो जो सालन का लुत्फ़ा बाकी नहीं रहेगा, लेकिन नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पड़ोसियों का हक अदा करने के लिए हमें इसकी ताकीद फरमा रहे हैं। और आखिरी हक बतलाया कि अगर कोई जो है आप मेवा फल घर पर लावें तो उसमें से उसको दें, और अगर नहीं दे सकते यानी इतना नहीं है आपके पास कि दे सकें तो चुपके से लावें, नज़र ना पड़े उस पर, और तुम्हारे बच्चे उसको लेकर बाहर ना निकलें ताकि उसके बच्चे देखें तो उनका दिल जले और वो अपने माँ बाप से कहें अम्मा हमें भी दिलवाओ, अब्बा हमें भी दिलवाओ। इतना ज़्यादा पड़ोसियों का इतना ज़्यादा हक। हज़रत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह हमारे अकाबिर में एक गुजरे हैं, हज़रत मौलाना सैयद असगर हुसैन साहब नवरल्लाह मरकदहू, जो मियाँ साहब के नाम से मशहूर हैं। हमारे अक्सर अकाबिर बुजुर्गों की सनद जो है हज़रत शेखुल हिंद तक, अबू दाऊद की सनद इन्हीं से वास्ते से पहुँचती है। वो बड़े अल्लाह पैदाइशी वली थे, अजीब अजीब उनके हालात हैं। तो हज़रत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि आम के ज़माने में एक मरतबा हजरत की खिदमत में हाज़िरी की नौबत आई असर के बाद, तो हजरत ने फरमाया मुफ्ती जी आम खाओगे? हजरत आप आम और वो भी आपके दस्ते मुबारक से कैसे मना कर सकते हैं? क्या एक बाल्टी के अंदर वो चूसने वाले आम और लेकर के आए पानी के अंदर और दूसरा खाली बर्तन, सब ने खाए और उसके छिलके निकाले जाते हैं, गुठलियाँ निकाली जाती हैं। जब सब खा चुके तो हजरत मुफ्ती साहब फरमाते हैं कि मैं उठा ताकि उसको बाहर गठिया रो तो कहाँ जाते हो तो बाहर डाल कर के आऊँ तो फेंकना आता है। देखा ये भी कोई सीखने की कहाँ सीखने की चीज़ है, आओ बताओ। तो आप बाहर ले गए मुझे अपने साथ और उन छिलकों को और गुटलियों को अलग किया, और वो छिलके जो हैं मोहल्ले के अंदर एक खास जगह के ऊपर रखे और जो है गुटलियाँ मोहल्ले में एक दूसरी जगह पर रखी। कहा कहने लगे मौलवी साहब देखो ये हमारा मोहल्ला गरीबों का मोहल्ला है, उनको रोटी भी मैसर नहीं आती अच्छी तरह, अब एक साथ इस तरह ये छिलकी और गुटलियाँ पड़ी हुई देखेंगे तो उनको हसरत होगी, हाय हमारे पास पैसे न हुए जो हम भी आम खरीद करके खाते, और उनके लिए हसरत का मैं सबब बनता, ये जहाँ मैंने ये छिलके डाले वो भी दो तीन जगह अलग अलग, कहा वहाँ ये हमारे मोहल्ले वाले बकरियाँ पालते हैं और उनकी बकरियाँ यहीं उनका अड्डा रहता है तो वो उसको खाएंगी, और ये गुटलियाँ जो दो तीन जगह मैंने डाली हैं तो हमारे मोहल्ले के गरीब बच्चे हैं वो गुटलियाँ जो है आग के अंदर भून करके खाते हैं, उसको उनके काम आएगी। हज़रत मुफ्ती साहब फरमाते हैं कि हालाँकि हज़रत जो है आपके यहाँ जो आम आते थे आप तो बहुत कम खाते थे, अक्सर मोहल्ले वालों में भी तकसीम करते थे और आने वाले मेहमानों को खिलाते थे, लेकिन फिर भी इतना ज़्यादा एहतमाम, तो गोया इतना ज़्यादा पड़ोसी का ख्याल रखना हम और आप सोच भी नहीं सकते। और एक वाक़या तो एक और अजीब आ गई कि आपका मकान कच्चा था, मिट्टी की दीवारें, मिट्टी की जो दीवारें होती हैं ना और उसके ऊपर खपरे, तो जो लोग ऐसा मकान वाले होते हैं जानते हैं कि बारिश का ज़माना जब आता है तो बारिश से पहले उन खपरेल को भी ज़रा ठीक ठाक करना पड़ता है और दीवारों के ऊपर जो है वो हिफाजत के लिए ये कराठियाँ रखी जाती है, वो जो उसकी कपास वगैरह की इसकी, ताकि वो जो है पानी की ये इसके ऊपर न लगे बोछाड़ और नुकसान न पहुँचाए। तो हर साल हजरत बारिश के ज़माना आने से पहले इस तरह मुस्तकिल मेहनत करते थे, ऐसा फर्क खर्चा होता था कि एक मरतबा मैंने अर्ज़ किया हजरत हर साल इतना बड़ा खर्चा करते हैं तो आप पक्का मकान बनवा लीजिए। कहा मौलवी साहब इस बुढ़े के जहन में ये बात नहीं आई जो आप कह रहे हैं। फिर कहा कि देखो मौलवी साहब ये हमारे मोहल्ले के लोग गरीब हैं और उनके भी मकानात कच्चे हैं, मैं अगर मकान पक्का बना लूँगा तो उनके दिल में हसरत होगी कि हमारे पास पैसे नहीं हुए जो हम भी अपना मकान पक्का बनाते हैं। اور اس سلسلت کا سبب میں بنوں گا. حضرت مفتی صاحب فرماتے ہیں کہ تمام محلے والوں کی مالی حالت اللہ نے اچھی کی اور سب کے مکان پکے بن گئے. اس کے بعد حضرت میاں صاحب نے اپنا مکان پکا بنایا. یہ ہمارے اقابل پڑوسیوں کے حقوق کی ادائیگی کا اہتمام. وَلْيُحْسِنْ جَوَارَ مَنْ جَاوَرَهُ, پڑوسی کے ساتھ اچھا سلوک. اور حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, بخاری شریف کی روایت ابو شریح کابی رضی اللہ تعالیٰ عنہ کی, کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, واللہ لا یؤمن, واللہ لا یؤمن, واللہ لا یؤمن, اللہ کی قسم وہ آدمی مومن نہیں ہے, اللہ کی قسم وہ آدمی مومن نہیں ہے, اللہ کی قسم وہ آدمی مومن نہیں ہے. حضور اکرم صلی اللہ علیہ وسلم اس طرح قسم کھا کر مومن نہیں ہے بات فرمائیں, آپ اندازہ لگا سکتے ہیں کہ صحابہ کے دل کی کیا کیفیت ہوگی. تو کسی نے عرض کیا, اللہ کے رسول کون؟ تو حضور صلی اللہ علیہ وسلم نے جواب میں فرمایا, من لا یأمن جاروہ بوائقہ, جس کا پڑوسی اس کی طرف سے پہنچنے والی ایزاؤں سے مامون نہ ہو. مامون نہ ہو, محفوظ نہیں, مامون. حضور صلی اللہ علیہ وسلم کی بلاغت کو ذرا دیکھیے. محفوظ کا مطلب تو یہ ہے کہ پڑوسی کو تکلیف نہ پہنچے. یہاں تو حضور صلی اللہ علیہ وسلم پر پڑوسی کو اس کی تکلیف کی طرف سے کیا ہے, امن ہے. بعض ایسے ہوتے ہیں کہ تکلیف تو نہیں پہنچاتے لیکن امن نہیں ہوتا. جیسے بعد مرتبہ پڑوسی آ کر کے کہتے ہیں, مولوی صاحب ذرا دعا کرو نا, پڑوسی کا معاملہ ہے. ہم پوچھتے ہیں کیا بھائی کیا تکلیف ہے؟ تکلیف تو آج تک نہیں پہنچائی لیکن اس کی مزاج کا ٹھکانہ نہیں, کب کیا کر ڈالے. ڈر لگا ہوا ہے, ڈر. تو جو ڈر لگا ہوا ہے تو بھی وہ مومن نہیں, حضور فرماتے ہیں وہ بھی مومن نہیں. آپ قسم کھا کر تین مرتبہ یہ فرمائیں, آج ہمارا حال یہ ہے کہ پڑوسی تو دور کی بات, ہمارے گھر کے لوگ, ہمارے ماں باپ بھائی بہن بیوی بچے ہماری ایزاؤں سے مامون نہیں ہیں, اور پھر بھی ہمیں دعویٰ ہے اپنے ایمان کا. اللہ تعالیٰ ہمیں صحیح سمجھ عطا فرمائے. یہ اللہ والے تو وہ ہیں جو وہ دشمنوں کا بھی دل دکھایا نہیں کرتے. شیخ سعدی رحمۃ اللہ علیہ نے ایک واقعہ گلستان کے اندر لکھا ہے, بڑا عجیب, اور اس واقعے کے بعد ایک ربائی ہے وہ بڑی پیاری ہے. اصل تو ربائی سنانا ہے لیکن وہ جب تک واقعہ نہیں سنیں گے اس کا مزہ نہیں آئے گا. ایک مرتبہ ایک اللہ والے کے گھر میں چور گھسا. اب ان کے پاس کچھ نہیں تھا, ایک گدڑی تھی, آدھی بچھائے ہوئے تھے آدھی اوڑے ہوئے تھے. انہوں نے بھی دیکھا کہ چور داخل ہوا, سمجھ آیا کہ نہیں. اب وہ دیکھتا ہوا, یہ تو پڑے ہیں چپ چاپ پڑے رہے, وہ دیکھتا ہوا ادھر آگے کی طرف گیا. جب وہ ادھر گیا تو وہ گدڑی جس کو آدھی بچھائے ہوئے آدھی اوڑے ہوئے تھے نکال کر چور کے راستے میں ڈال دی تاکہ خالی ہاتھ نہ جاوے. بیچارہ امید لے کر کے آیا ہے ہمارے گھر میں. تو یہ واقعہ لکھ کر کے شیخ سعدی رحمۃ اللہ علیہ نے ایک ربائی بڑی پیاری کہی, شنیدم کے مردان راہ خدا, دلے دشمنا ہم نہ کردند تنگ, ترا کے میسر شودی مقام, کہ با دوستانت خلافت تو جنگ. ہم نے سنا ہے کہ اللہ والے دشمنوں کا دل بھی دکھایا نہیں کرتے. یہ مخاطب تجھے یہ مقام کیسے حاصل ہو سکتا ہے, تیری تو اپنے دوستوں کے ساتھ لڑائی رہتی. اللہ تعالی ہمیں صحیح سمجھ عطا فرمائے. دعا کریں.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم و بحمدک و تبارک اسمک و تعالی جدک و لا الہ غیرک, اللہم صلی و سلم و بارک علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما, تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما, تیری یاد سے ہمارے دلوں کو آباد فرما, دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما, تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بلائیوں سے مالا مال فرما, ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما, ہمیں کسی کا محتاج اور دست نگر نہ بنا, ہماری روزیوں میں برکت اور وسعت عطا فرما. اللہ تو ہماری اولادوں کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما, برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اللہ ہمیں اور ہمارے گھر کے ہر ہر فرد کو اے اللہ نماز کا قائم کرنے والا بنا دے, نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے, نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا, نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو منور اور معمور فرما, عبادات کا اہتمام نصیب فرما, معاملات کی درستگی عطا فرما, معاشرت کا حسن عطا فرما, آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما, آپس کی حق تلفیوں سے اے اللہ ہماری پوری پوری حفاظت فرما. اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کیے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق اور سعادت عطا فرما, ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے ہماری حفاظت فرما. اے اللہ تو ہمیں اپنی کمزوریوں اپنی کوتاہیوں اپنے قصور اپنے عیوب و ذنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما, ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں, زبان پر کلمہ طیبہ جاری ہو, تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں, تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق واجب الادا ہم پر باقی نہ رہ گیا ہو. اللہ ایسی حالت میں موت عطا فرما, قبر کے عذاب سے حفاظت فرما, محشر کی ہولناکیوں سے حفاظت فرما, اس دن کی رسوائی سے بچا لے, اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما, اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما, حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما. اللہ نیکیوں کے پلڑے کو جھکا دے, دائیں ہاتھ میں نامہ اعمال نصیب فرما, پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے حفاظت فرما کر اے اللہ جنت کے اندر دخول اولین نصیب فرما. ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما. اے اللہ جو قید و بند میں محبوس ہیں ان کو رہائی نصیب فرما, جو مقدمات میں ماخوذ ہیں ان کو بری فرما, جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے اس کو نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی جان و مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار کی ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما, ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. یا موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.